आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
you
श्रोता, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। आशा गर्दछु आनन्द कुशल हुनुहुन्छ, परिवार पनि अनि आफ्नो सम्पूर्ण मित्रहरू पनि आनन्द कुशल होला, साथै तपाईँको काम पनि राम्रै तरिकाले चलिरहेको होला। प्रभुले धेरै धेरै आशिष दिनुभएको होस्। र एकपल्ट फेरि म यो भन्न चाहन्छु, धेरै धेरै धन्यवाद तपाईँहरूका सुन्दर पत्रको लागि, तपाईँको सहायताको लागि, तपाईँहरूको सम्पूर्ण सुझावको लागि पनि। म धेरै खुशी छु कि तपाईँ कति श्रोताहरूले आज यो कार्यक्रमको निम्ति आत्मिक रूपमा आशिषित भएर केही आर्थिक अनि आत्मिक सहायता गरिरहनु भएको छ। यो तपाईँहरूको परमेश्वरको लागि ठूलो अनुदान हो र परमेश्वरले तपाईँहरूलाई धेरै धेरै आशिष दिनुभएको होस्। र आउने दिनमा पनि यसरी नै तपाईँहरूले आफ्नो हृदय खोलिदिनुहोस्, ताकि हामी यो कार्यक्रमलाई, यो सेविकाईलाई निरन्तर अगाडि बढाउन सकौं। तपाईँको सानो भन्दा सानो सहायताले ठूलो काम गर्नेछ प्रभुको राज्यको लागि। हुन्छ श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन नहेमिया 6 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ शत्रुहरूको चतुर विरोधको बावजूद पर्खालको निर्माण सिद्धियो। अमित्र, हामीले अघिल्लो दिनमा देखिरहेका थियौं कि नहेमियाले यरूशलेमको पर्खालको निर्माणमा नाना प्रकारका विभिन्न प्रकारका विरोधहरू र सतावटहरूको सामना गरेथे। शैतानले नहेमियालाई त्यस काममा निराश गराउन, निरुत्साह गर्नको लागि हरेक उपायहरू गर्यो। शैतानले आज पनि हामीलाई त्यही गर्छ, अनि कहिलेकहीँ त्यो सफल हुन्छ र हामी गिर्छौं। तर परमेश्वर चाहनु हुन्न कि हामी पतन भएको। उहाँले हरेक प्रबन्धको जुटाउनु भएको छ ताकि हामी पतन हुन, गिर्न आवश्यक छैन। तैपनि हामी गिर्छौ, तर नहेमिया गिरेनन्, पतित भएनन्। यस अध्यायमा हामी देख्छौ कि पर्खाल झण्डै झण्डै लगभग सिद्धिन्छ। नहेमिया 6 अध्यायको एक पदमा लेखिएको छ, मैले पर्खालको पुननिर्माण गरिसकेको र त्यसमा एउटै पनि पुवाल नरहेको खबर सम्बलत, तोबिया र अरबी गेसेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्यो। केवल मैले मूल ढोकाहरूका खापाहरू चाहिँ उभ्याइसकेको थिएन। मित्र, यस मानिसको इमानदारीताको ध्यान दिनुहोस्। अन्तिम खण्डमा उसले यो कथनको थप्छन्, मैले मूल ढोकाहरूमा खापा चाहिँ उभ्याइसकेको थिइन। नहेमिया नथियल जस्तै व्यक्ति थिए, किनभने उसमा कुनै पनि प्रकारको धोका, छल, कपट हृदयमा छैन। तिनी चलाक चतुर भइरहेको छैन। अभाग्यवश त्यहाँ धेरै मानिसहरू आफ्नो मण्डलीको कामहरूमा छन्, अनि तिनीहरूले तपाईँलाई हरेक कुरा बताउँदैनन्, जबकि तिनीहरूले तपाईँलाई केही खास निश्चित मामलाहरूको विषयको बारेमा बताउनु पर्ने। धेरै समयमा तिनीहरूका रिपोर्टहरू पूरा र पूर्ण हुँदैनन्। तिनीहरू मनगढन्ते हुन्छन्, सम्पूर्ण सत्यता बताइएको हुँदैन। मित्र, इमानदारीता नै एक कुरा हो जुन आज हरेक विश्वासीकोमा हुन आवश्यक छ, तर मण्डलीमा, सेविकाईमा, संस्थामा अत्यन्त यो जरूरी छ। जब सम्बलत, तोबिया र अरबी गेसेम र अन्य बाँकी शत्रुहरूको कानमा पर्खालको पुननिर्माण गरिसकिएको र त्यसमा एउटै पनि प्वाल नरहेको खबर पुग्यो, तर नहेमियाले इमानदारीपूर्वक यो कुरा स्वीकार्छन् कि त्यो रिपोर्ट अलिकता बढाई चढाई गरिएको छ, खामाहरू चाहिँ उभ्याइसकिएको छैन। मित्र, नहेमियामा इमानदारीता महान कुरा हो। 2 र 3 पदमा भनिएको छ, सम्बलत र गेसेमले मलाई ओनुनको बेसीको एउटा गाउँमा आएर उनीहरूसित बातचित गर्नलाई खबर पठाए, तर मलाई हानि गर्न यो उनीहरूको षड्यन्त्र मात्र थियो। यसै कारण मैले यस्तो जवाब दिएर समाचार पठाए, अहिले मेरो हातमा ठूलो योजना छ, म त्यहाँ आउन सक्दिन। काम छोडी तिमीहरू कहाँ आएर यो काम किन रोकिने? मित्र, यहाँ हामी देख्छौ कि शत्रुहरूले अहिले आफ्नो उपाय, आफ्नो युक्ति अर्को प्रकारले चलाउँछन्, जबकि तिनीहरूले त्यस कामको रोक्न नसकेकोले गर्दा तिनीहरूले एक ठाउँमा भेटघाट गर्न र बसेर सम्झौता गर्न प्रस्ताव पठाउँछन्। तिनीहरूको इरादा नहेमियाको कन्याको पदोन्नति गर्न होइन, यो शैतानको पुरानो तरिका वा विधि हो। जब तिनीहरूसँग लडाई गर्न सक्दैनौ त तिनीहरूसँग मिसियो, जोडियो, सम्झौता। शत्रुहरूले त्यस कुराकानीको निम्ति
भेट्नलाई नहिम्यासँग भेट्नलाई तय गरेको स्थान चाहिँ ओनोको बेसीमा थियो, तर नहिम्याले तिनीहरूको निम्तोला प्रस्तावलाई खारिज गरिदिए। नहिम्या भन्छन्, यो त मलाई हानि गर्ने तिनीहरूको कूटनीति मात्र थियो, उपाय मात्र थियो, चलाकी मात्र थियो। ती शत्रुहरूले नहिम्याको विरूद्ध षड्यन्त्र गरिरहेका थिए, सम्भवत उसलाई मार्न मतो गरिरहेका थिए। त्यसकारण यस विषयमा अरू कुनै कुरा नगरी उसले यो सन्देशको जवाब पठाइदिए, म यहाँ अति नै महान काम गरिरहेको छु, म त्यहाँ आउन सक्दिन। शत्रुहरू सम्झौता गर्न चाहे तर नहिम्याले हुँदैन भने उसले अस्वीकार गरे। आज मण्डलीमा कोही कोही छन् जो सम्झौता गर्न चाहन्छन्। तिनीहरू विचार गर्दछन् कि यदि तिनीहरूसँग मिलेर सम्झौता गर्नुहुन्न भने तपाई हट्टी ढिट अडियल हुनुहुन्छ। मैले यस्ता मानिसहरूसँग भेट गर्न संगति गर्न थुप्रै समय पहिले नै छोडिसके। आज म खालि ती मानिसहरूसँग भेट्छु जो ख्रिष्टको व्यक्तिको वरिपरि भेट्न चाहन्छन्। हजुर, सिद्धान्तको दृष्टिकोणमा त्यहाँ विभिन्न सिद्धान्त र सम्प्रदायका मानिसहरू समूहहरू छन्। तिनीहरू मेरो सिद्धान्तमा असहमत भए तापनि म ती प्रत्येकसँग ख्रिष्टको व्यक्तिको वरिपरि भेट्छु, संगति गर्छु, किनकि तिनीहरू पनि प्रभुमा विश्वासी दाजुभाइहरू हुन्। तर म परमेश्वरको शत्रुहरूसँग भेट्न तयारी भएको छुइन। मैले एक पुरानो एक प्रभुको जनको बारेमा लेख पढिरहेको थिएँ जो परमेश्वरको महान जन विलियम जेनिङ ब्रायन थिए। उसले पनि यस कुरामा अति नै ठूलो भूल गरे मेरो विचारमा, किनकि उसलाई एकपल्ट अमेरिकाको टेलिभिजन स्टुडियोमा क्लोरेन्स डेरोसँग इभोल्युसन अर्थात क्रम विकासवादको सिद्धान्तको विषयमा तर्क गर्न बोलाउँदा गएका थिए, जो एक महान नास्तिक थिए। तर्क वितर्क हुँदै जाँदा जित चाहिँ परमेश्वरको जनको नै भयो, तर म विश्वास गर्दछु कि उसले त्यस नास्तिक परमेश्वरको शत्रुसँग भेट गर्ने काम नै ठूलो गल्ती गरे। यो वास्तवमा युद्धको हार्ने कुरा थियो, अनि त्यसपछि निश्चय नै यही प्रकारमा प्रदर्शन गरिएको छ, किनकि नकारात्मक कुरासँग ठूलो प्रभाव छ। द शैतान नै यसको पछाडिको खास पात्र र स्रोत हो। तपाईँ शत्रुलाई उससँग यस प्रकारले भेट गरेर जित्नुहुन्न। मित्र, म एक प्रभुको सेवक हुँ, म कुनै सम्प्रदायको वा कुनै संस्थाको होइन। त्यसकारण म हरेक व्यक्तिसँग भेट्न सक्छु जो परमेश्वरको वचनको विश्वास गर्छन्, जो ख्रिष्टको ईश्वरत्वको विश्वास गर्छन्, जो विश्वास गर्छन् कि उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो अनि गाडिनुभयो अनि तीन दिनमा पुनः ब्युती उठ्नुभयो र स्वर्गीयमा चढिजानुभयो। यसले मलाई कुनै फरक गर्दैन, तर मसँग शत्रुसँग भेट्ने कुनै समय छैन। सम्झौताको निम्ति नहिम्याले असल काम गरिरहेको छ र उसले तल आएर शत्रुलाई भेटेर समय बर्बाद गर्न समय थिएन। परमेश्वरको जनहरू सम्झौता गर्दैनन्। नहिम्यासँग असम्झौताको मनोवृत्ति थियो र म यसको निम्ति उसलाई तारीफ गर्दछु। 4-5 पदमा भनिएको छ, उनीहरूले मलाई चारपल्ट यस्तै खबर पठाए र हरेक पल्ट मैले उनीहरूलाई त्यस्तै जवाब दिए। 5 पल्ट सम्बलतले आफ्नो सहायकसित त्यस्तै किसिमको खबर पठाए, त्यो समाचार बाहक खुला पत्र लिएर म कहाँ आयो। अब हेर्नुहोस्, यहाँ हामी देख्दछौ कि शत्रुहरू आग्रहयुक्त थिए। के तिनीहरू वास्तवमा नहिम्यासँग मित्र भाव कायम राख्न र सम्झौता गर्न चाहन्थे? मित्र, शत्रुबाट पठाइएको पत्र नम्र भाषामा लेखिए तापनि यो चाहिँ बल्छीमा उनेको चारो जस्तै थियो। अनि यो कुराको ध्यान दिनुहोस् कि यस पत्रमा धम्की पनि थियो। 6 पदमा भनिएको छ, त्यसमा यस्तो लेखिएको थियो, जातिहरूको बीचमा यस्तो कुरा फैलिएको छ, यस कुरालाई गेसेमले पनि पुष्टि गर्दछ कि तिमी र यहुदीहरूले विद्रोहको षड्यन्त्र रच्दैछौ, यसै कारण त तिमीहरूले पर्खाल पुननिर्माण गरिरहेका छौ, अनि यस्तो पनि सुनिन्दैछ कि तिमी आफै चाहिँ राजा हुन लागेका छौ। वृद्ध गेसेम हामीसँग सधैँ छ, उनै एक व्यक्ति हो जो सबभन्दा खराब कुराउटे हुन्। मैले कहिलेकाहीँ यो पत्ता लगाएको छु कि सबभन्दा खराब कुराउटे पुरूष हुन्छ, स्त्री होइन। नहिम्या फारसको विरूद्ध विद्रोह गर्दैछ र आफ्नो छुट्टै राज्य स्थापन गर्न प्रयत्न गर्दैछ भन्ने आरोपको पत्र या त सबैलाई जानकारी दिए, रेया सारो सारो गरी पढ़ेर सार्वजनिक बनाइयो। यो यस तरिकामा लेखिएको थियो ताकि पर्खालको निर्माणमा काम गर्नेहरू निरुत्साह हुन्। यस पत्रले यसरी दोष लगाएको थियो कि नहेमिया राजा बन्न चाहन्छन्। अनि सात पदमा भनिएको छ, र तिमीले आफ्नो विषयमा यरूसलेममा यही घोषणा गर्न अगम वक्ताहरू नियुक्त गरेका छौ, यहुदामा राजा छन्, महाराजाले निश्चय नै यो कुरा सुन्नुहुनेछ, यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ र हामी कुरा गरौ। तिनीहरूलाई खाली नहेमियालाई राजा पदको दावी गर्दै छ भनी मात्र दोष आरोप लगाएनन् तिनीहरूले, तर तिनीहरूले उसलाई यो कुरामा पनि दोष लगाए कि उसले भनेका कुरामा सपोर्ट गर्ने सहायता दिने अगमवक्ताहरू पनि पैसामा किने। तिनीहरूले नहेमियालाई तिनीहरूसँग भेट गर्न उसमाथि ठूलो दबाव डालिरहेका छन्। आठ पदमा भनिएको छ, तर मैले यस्तो जवाब पठाए, तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन, यी सबै मनगढन्त कुरा मात्र हुन्। मित्र, यो नहेमियाको जवाबले तिनीहरूलाई झुट्टाहरू बनाइदिन्छ, अनि यो सत्य पनि थियो। नहेमियाले यस प्रकारमा जवाब दिने कुरा उक्तम थियो। नौ पदमा भनिएको छ, हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल हुन् र हाम्रो काम कहिले नसिद्धियोस् भन्ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्टा गर्दै थिए, तर मैले प्रार्थना गरे, अब हे परमेश्वर, मेरो हात बलिया पार्नुहोस्। मित्र, यी समस्याहरूको लगातार सामना गरिरहेकोले गर्दा नहेमिया परमप्रभु कहाँ फर्के गए। उसले यसरी प्रार्थना गरे, यी शत्रुहरू मलाई कमजोर, शिथिल पार्न, निरुत्साह पार्न यी कुराहरू गरिरहेका छन् ताकि म तपाईँको कामको पूरा गर्न नसकौं, त्यसकारण हे परमेश्वर, मेरो हात बलियो पार्नुहोस्। अनि दश र एघार पदमा पढिएको छ, एक दिन म दलायाका छोरा महतबेलका नाति समयाको घरमा गए, तिनी आफ्नो घरभित्रै बन्द गरिएका थिए। तिनले भने, हामी परमेश्वरको भवनभित्र उहाँको मन्दिरभित्र ढोकाहरू थुनेर भेट गरौं, किनभने उनीहरू तपाईँलाई मार्न आउँदैछन्, उनीहरू तपाईँलाई मार्न राति आउनेछन्। एघार पद, तर मैले भने, के म जस्तो मानिस भाग्नु र के म जस्तो मानिस बाँच्नलाई मन्दिरमा जानु र? म जान्न। समय झुट अगमवक्ता थियो, अहिले समय नहेमियाको सुरक्षामा अति नै ठूलो रुचि राख्ने भइटोपल छ। मित्र, समय भन्छन् कि तिनी नहेमियाको जीवनको विरूद्धको षड्यन्त्र वा गुप्त महत्वको प्रकट गर्न चाहन्छन्। मन्दिर मात्र एक स्थान थियो जहाँ नहेमिया सुरक्षित हुन सक्थे। त्यस समयले नहेमियालाई अति नै कायर कुरा गर्न भनिरहेका छन्, सल्लाह दिइरहेका छन्। उसले वास्तवमा नहेमियाको आत्मिक अन्तर्ज्ञानको बुझेका थिएनन्। बाह्रदेखि चौध पदमा भनिएको छ, मलाई यस्तो प्रकाश भयो कि परमेश्वरले तिनलाई पठाउनु भएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमबाडी कहेका रहेछन्। सम्बलत र तोबियाले तिनलाई यो कुरा भन्न भाडामा लिएका थिए। मेरो बदनाम गरेर अपमान गर्न मलाई धम्की दिएर उनीहरूको कुरामा सहमत भई पाप गर्न लाउनलाई तिनले रकम लिएका थिए। हे मेरो परमेश्वर, तोबिया र सम्बलतले जे गरेका छन् सो सम्झना राख्नुहोस्, साथै मलाई डर देखाउने चेष्टा गरिरहने अगमवादिनी नोदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झना गर्नुहोस्। हेर्नुहोस् त, नहेमिया गुप्त योजना र षड्यन्त्रकारीहरूको बीचमा थिए। उसलाई बर्बाद गर्ने काममा आफ्नैहरू आफ्नै मित्रहरू पनि कोही केही पैसामा बिकिएका थिएछन्। उसले ती जमात झुण्डसँग व्यवहार गरे जो उसका मित्रहरू हौ भनी बाहिर देखावटी गर्थे, तर पनि अझै नहेमिया कठिन स्थिति र स्थानमा छन्। नहेमिया आफैलाई समस्याहरूको बीचमा देख्छन्। उसले आफ्नो चारैतिर फर्केर हेर्दा खालि अर्को गुप्त योजना वा षड्यन्त्र मात्र देख्छन्, तर त्यस समयमा नहेमिया परमेश्वर कहाँ फर्कन्छन्। त्यो मुलुक एकपल्ट फेरि झुट्टा अगमवक्ताहरूले श्रापित भएको थियो। यो यस्तो देखिन्छ कि तिनीहरू परमेश्वरको जनहरूको सबभन्दा महान कृत संकल्प शत्रुहरू थिए। पन्ध्र पदमा भनिएको छ, एलुल महिनाको पच्चीसौं दिनमा पर्खालको काम सिद्धियो, त्यो बनाउन 52 दिन लाग्यो, अहिले पर्खालको काम पूरा गरिसिद्धियो। अनि सोह्र पदमा भनिएको छ, जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए। मित्र, त्यो पर्खालको निर्माणको काम 52 दिन लाग्यो र 52 दिनमा सिद्धियो। खालि परमेश्वरले मात्र तिनीहरूद्वारा यो गर्न सक्नु भयो। तर अहिले पर्खाल कार्य पूरा भए तापनि त्यहाँ अझै खतरा छ। 17-19 पदमा भनिएको छ, त्यस बेला यहुदाका भारदारहरूले तोबियालाई धेरै पत्र पठाउँदै थिए। तिनीहरूले उनीबाट जवाब पनि पाउँदै थिए, किनभने यहुदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा सकन्याका ज्वाइँ थिए। उनका छोरा यहुहाननले चाहिँ बेरक्याका छोरा मसुल्लामकी एउटी छोरीलाई विवाह गरेका थिए। तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे, अनि तोबियाले मलाई धम्की दिएर पत्रहरू पठाउँथे। मित्र, शत्रुले अझै यहुदाका भारदारहरूलाई पत्रहरू पठाएर आफ्नो विरोधमा बनिरहन्छन्। यो स्पष्ट छ कि तोबियाले यी यहुदाका भारदारहरूको छोरीसँग विवाह गरेथे। अहिले केही भारदारहरूले शत्रुहरूसँग गुप्त मित्रता कायम राखेका थिए र नहिम्याले गरेका वा भनेका हरेक कुरा तुरन्तै तोबियालाई बताइन्दथ्यो। 19 पदमा भनिएको छ, तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे, अनि तोबियाले मलाई धम्की दिएर पत्रहरू पठाउँथे। अर्को शब्दमा, विवाहद्वारा जोडिएको यो नातेदार सम्बन्ध भारदारहरू नहेम्या कहाँ आएर भन्दथे, नहेम्या, तपाईँ यस मानिस यस व्यक्ति तोबियासँग अति नै कठोर पेश आउनुहुन्छ। वास्तवमा तोबिया त अति नै असल भद्र व्यक्ति हुन्। त्यसपछि तिनीहरूले नहेम्यालाई उसका सारा असल कुराहरू भन्न थाल्छन् कि तोबिया कति असल व्यक्ति छन्, कस्ता काम गरेका छन् र गरिरहेका छन् इत्यादि। त्यति मात्र होइन, ती भारदारहरूले नहेम्याले भनेका सबै कुराहरू तोबियालाई सुनाइदिन्थ्यो, रिपोर्ट दिन्थ्यो। तिनीहरू कुरौटीहरू थिए। त्यस्ता मानिसहरू आज मण्डलीमा पनि धेरै छन्। तिनीहरू खतरनाक हुन्। त्यस्ताहरूसँग हामी सावधान र होसियारी रहनुपर्छ।
सुंदर सपना सीसा जे फूट्यो गहबाट आंसू झर्यो यो कस तो विडम्बना हो बिछोड़ियो जिंदगी को सुंदर सपना सीसा जे फूट्यो को दिन मा साचे को खुशी दर्पण झै फुट्यो हिजको दिन मा साचे को खुशी दर्पण झै फुट्यो यो कस तो जिंदगी हो बुझना नहीं न सकने सुंदर सपना सीसा जे फूट्यो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि।
तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मायाको चाहमा तडपने हृदय पत्थर कसरी बन्छ, मानवता विहीन मानव भई कठोर बनी किन जुछ, यो कस्तो निठुरी मन कसलाया टाउन सकले, सुन्दर सपना सिसाजे फुट्यो गहबाट आँसु झर्यो, यो कस्तो विडम्बना हो बिछोड्यो जिन्दगीको, सुन्दर सपना सिसाजे फुट्यो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।